नमस्ते, आजको पडकास्टमा यहाँहरूलाई स्वागत छ। आज हामी कुराकानी गर्दैछौँ तारनाथ दाहालजीसँग। उहाँ चाहिँ केही दिन अगाडि प्रतिनिधि सभाको विकास तथा प्रविधि समितिमा छलफलको लागि जानुभएको थियो र त्यो छलफलमा गएर आइसकेपछि उहाँसँग चाहिँ केही कुराहरू होला, त्यहाँ कस्ता खालका छलफल भए र त्यो छलफलमा चाहिँ विज्ञापन नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्नु भनेको विधेयक प्रतिनिधि सभा विकास तथा प्रविधि समितिमा छलफल भइरहेको छ, त्योभन्दा अगाडि राष्ट्रिय सभाबाट चाहिँ यो अनुमोदन भइसकेको छ, होइन ताराजी?
राष्ट्रिय सभाले पारित गरेर यसलाई प्रतिनिधि सभामा पठाएको छ।
भनेपछि अब यो विज्ञापन नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्नु भनेको विधेयक भन्नाले कसरी यसलाई अगाडि बढाउन खोजिया छ, यसका चुनौती के छन् र यसमा के राम्रा कुराहरू छन्?
विज्ञापन नियमन गर्ने सम्बन्धी विधेयक जुन अहिले संसदको समितिमा छ, यो विज्ञापनको विषयवस्तुलाई नियमन गर्नको लागि नेपालमा एउटा छुट्टै कानुन निर्माण गर्ने सन्दर्भमा सरकारले संसदमा ल्याएको हो र भर्खरै तपाईँले भने जस्तै राष्ट्रिय सभाले यसलाई पारित गरिसक्यो र अहिले प्रतिनिधि सभामा समितिमा यसमाथि व्यापक छलफल चलिरहेको छ। र यो के उद्देश्यको लागि आयो त भन्दाखेरि विज्ञापनको एउटा व्यवसाय छ, त्यो व्यवसायलाई प्रवर्धन गर्न, त्यो व्यवसायबाट प्रभावित हुने पक्षहरूको सन्दर्भमा नियमन गर्न र विज्ञापनको एउटा बजारलाई प्रवर्धन गर्ने उद्देश्यले यो आएको हो। नेपाली विज्ञापन व्यवसायलाई विकास गर्नको लागि यो ऐन ल्याएको भनेर सरकारले भनेको छ। मूल रूपमा हेर्दाखेरि के देखिन्छ भनेदेखि कस्तो किसिमको विज्ञापन गर्न पाइने हो, कस्तो किसिमको विज्ञापन गर्न नपाइने हो, कुन ठाउँमा विज्ञापन गर्न पाइने हो, कुन ठाउँमा चाहिँ विज्ञापन गर्न नपाइने हो, देखि लिएर एउटा बाहिर अहिले धेरै नै चर्चा भइरहेको विषय क्लिन फिड भन्छन्, यो विज्ञापन रहित विदेशी टेलिभिजन च्यानलहरू जुन चाहिँ पे च्यानलहरू हुन्, जुन च्यानलहरू पैसा तिरेर ग्राहकले आफ्नो टेलिभिजन सेटमा हेर्नुहुन्छ, ती विदेशी टेलिभिजन च्यानलहरूको कार्यक्रमहरू आउँदाखेरि विज्ञापन रहित बनाएर मात्रै नेपालमा वितरण गर्नुपर्दछ केबुलहरूले अथवा डिस होमहरूले भन्ने विषय पनि यसैसँग जोडिएर आएको छ। सँगसँगै कस्तो किसिमको विदेशी विज्ञापनहरू, खास गरी अङ्ग्रेजी भाषाको, हिन्दी भाषाको या चाइनिज भाषाको हुनसक्छ, त्यस्ता विज्ञापनहरू नेपाली भाषामा डबिङ गरेर प्रसारण गर्नुपर्ने हो, प्रकाशन गर्नुपर्ने हो कि होइन भन्ने कुराहरू पनि यो नियमनभित्र परेको छ भनेदेखि पत्र पत्रिका, रेडियो अनि बाहिर ठुल्ठुलो होर्डिङ बोर्डहरू, पोस्टरहरू, सिनेमाघरहरू अथवा विभिन्न ठाउँमा गरिने विज्ञापनहरू पनि कसरी गर्नुपर्छ, के गरी गर्नुपर्छ भन्ने यो विधेयकमा व्यवस्था गर्न खोजिएको छ। र यो सबै कामहरू गर्नको लागि एउटा विज्ञापन बोर्डको परिकल्पना गरिएको छ। त्यो विज्ञापन बोर्डले एक किसिमले यसको व्यवस्थापन गर्ने, नियमन गर्ने कुराहरू यसमा राखिएको छ। र यो विधेयकको मूल उद्देश्य भनेको सम्पूर्ण विज्ञापन, त्यो आम सञ्चार माध्यमबाट होस् या अरू माध्यमबाट, आउटडोर माध्यमबाट होस्, ती विज्ञापनहरूलाई व्यवस्थित गर्न र सञ्चार माध्यमहरूलाई विज्ञापनको एउटा प्रयोगमा चाहिँ एउटा सीमा तोक्न खोजिएको चाहिँ यसबाट देखिन्छ। र यो अहिले यसमा छलफल भइरहँदाखेरि यो विज्ञापन विधेयकका विभिन्न विषयहरू अहिले आलोचनाभित्र पनि परेका छन्। खास गरी सरकारले त्यो पवित्र उद्देश्य राखे पनि विज्ञापन विधेयकमा धेरै नै कमी कमजोरीहरू देखिएको भनेर राष्ट्रिय सभाले पनि आफूले व्यापक संशोधन गरेर एउटा प्रतिवेदनसहित नै प्रतिनिधि सभामा पठाएको छ भने प्रतिनिधि सभाको विकास तथा प्रविधि समितिमा पनि यसबारे छलफल भएको छ। तपाईँले अहिले नै उल्लेख गरे जस्तै अघिल्लो साता प्रतिनिधि सभाको विकास तथा सञ्चार समितिमा यसबारे गहन छलफल भएको थियो र त्यसमा यो 2076 साल साउन 7 गते त्यसमा 3 विज्ञहरूलाई यस विधेयकको विभिन्न व्यवस्थाबारे कुरा गर्नको लागि समितिले आमन्त्रण गरेको थियो र म पनि त्यसमा परेको थिएँ र म गएको थिएँ र त्यसमा धेरै नै छलफलहरू भयो, दफावार छलफलहरू पनि भयो। यो विधेयकका के कमजोरीहरू छन् र यसमा के सुधार गर्नुपर्छ भन्ने कुरामा सांसदहरूको पनि जिज्ञासा प्रशस्त रह्यो र अहिले सञ्चार माध्यमहरूमा पनि क्लिन फिड हुनै पर्ने, क्लिन फिड सम्बन्धी कानुन छिटो पारित हुनुपर्ने, क्लिन फिड गर्यो भने नेपालका टेलिभिजनहरूले धेरै नै विज्ञापनमा अवसर पाउने, नेपालका विज्ञापन एजेन्सीहरू जसले चाहिँ विज्ञापन उत्पादन गर्छन् र विज्ञापनको चाहिँ एउटा एजेन्टको काम गर्छन् ती विज्ञापन व्यवसाय पनि फस्टाएर जाने भन्ने अहिले चाहिँ चर्चा परिचर्चा भइरहेको छ। र व्यवसायीहरूले त अहिले नेपालको विज्ञापन बजार करिब 7 अर्ब 8 अर्ब रुपियाँको छ, यदि यो नीति यो कानुन पास भयो भनेदेखि विज्ञापन बजार चाहिँ त्योभन्दा दोब्बर हुने भन्ने उहाँहरूले अनुमान पनि गर्नुभएको छ र उहाँहरूले यसलाई छिटो चाहियो भन्नुभएको छ भने अर्कोतर्फ केबुल अपरेटरहरू र डिसोमहरू जस्ता टेलिभिजनको सिग्नल पठाउनेहरूले केही दिन अगाडि आन्दोलन पनि गर्नुभएको थियो। दुई दिनसम्म चाहिँ हाम्रा दर्शकहरूले टेलिभिजन हेर्न पनि पाउनुभएको थिएन, त्यो पनि तपाईँले सुन्नुभएको थियो होला। त्यो आन्दोलन अर्कोतर्फ त्यो विरोधको आन्दोलन पनि यसबारेमा भइरहेको छ र यो विधेयकमा 36 दफाहरू छन् र यो 7 परिच्छेदमा यो विधेयकमा विभिन्न व्यवस्थाहरू गरिएको छ र यसमा पक्ष विपक्षमा अहिले बहसहरू भइरहेको छ।
यो कुरा आउँदाखेरि विज्ञापन भाषाको मात्र कुरा हो कि संस्कृतिका कुराहरू हो कि त्यसपछि आएर होइन नेपाली भाषा अथवा नेपालको राष्ट्रिय भाषाहरूमा मात्रै प्रसारण गर्न पाउने हो कि अथवा त्यस्तो विदेशी कुनै उत्पादनका प्रचार प्रसार गर्नु पर्यो भने कसरी प्रचार प्रसार गर्नु पर्ला उनीहरूले भन्ने त्यस्ता कुराहरू पनि केही प्रश्न छ त्यसमा।
ती विषयहरू पनि छन् र विज्ञापनको कुरा गर्ने बित्तिकै यसका 4 पक्षका कुरा आउँछन्। एउटा विज्ञापनदाता जसले विज्ञापन दिन्छ, सरकारको पनि विज्ञापन ठुलो विज्ञापन हुन्छ सरकारका तहहरूको, त्यसै गरी निजी क्षेत्रका व्यापार उद्योग सेवाहरूले पनि विज्ञापन गर्छन्। अर्कोतर्फ विज्ञापनको एजेन्टहरू जसले चाहिँ विज्ञापनदाताबाट लिएर विज्ञापन गर्ने माध्यमहरूसम्म पुर्याउँछन् त्यो एउटा चाहिँ विज्ञापन व्यवसायीहरूको हुन्छन्। तेस्रो पक्ष भनेको चाहिँ विज्ञापन गरिने माध्यमहरू, त्यो रेडियो माध्यम होला, पत्र पत्रिका होला, टेलिभिजन होला, फिल्महरू होला, होर्डिङ बोर्डहरू होला, अरू किसिमको डिजिटल डिस्प्लेहरू अथवा कुनै सार्वजनिक समारोहहरू होला, यस्तोमा पनि विज्ञापन गरिने माध्यमहरू भए। चौथो पक्ष भनेको चाहिँ यसको उपभोक्ताहरू जसले यो विज्ञापन हेर्नुहुन्छ, पढ्नुहुन्छ, देख्नुहुन्छ र त्यसबाट चाहिँ केही मेसेजहरू उहाँहरूलाई चाहिँ त्यो दिने काम हुन्छ जसबाट एउटा प्रभाव सिर्जना हुन्छ कुनै वस्तुको बारेमा, कुनै सेवाको बारेमा अथवा कुनै घटनाको बारेमा एउटा मेसेज एउटा चाहिँ सृजनशील ढङ्गले आर्टिकुलेट गरिएका मनोरञ्जक ढङ्गले अथवा विभिन्न तस्विरहरू राखेर विभिन्न रोचक भाषाहरू प्रयोग गरेर विभिन्न डिजाइनबाट जसरी इम्प्रेसन दिनलाई गरिने र त्यसबाट प्रभाव पर्ने उपभोक्ताहरू हुन्छन्। ती उपभोक्ताहरूमा चाहिँ बालबालिका पनि हुन्छन्, त्यसमा समाजका धेरै कुराहरू नबुझ्ने मान्छेहरू पनि हुन्छन्, बुझक्कड मान्छेहरू पनि हुन्छन्। त्यस कारण यो चारै पक्षको सन्दर्भमा पनि यो कानुनमा आउनुपर्ने छ भने तपाईँले भने जस्तै विदेशी भाषाहरूको विज्ञापन गर्न पाइने कि नपाइने अथवा विदेशमा उत्पादित हुने सामानहरू अथवा विदेशमा प्राप्त हुने सेवाहरूले चाहिँ यहाँ नै विज्ञापन उत्पादन गरेर यहाँको सञ्चार माध्यमबाट गराउनु पर्ने हो कि भन्ने विषयहरू पनि अहिले छलफलमा छन् र ती विषयहरूलाई कुनै विषयहरू कानुनमा यो ल्याउन लागिएको कानुनमा समेटिएको छ, कुनै विषयहरू चाहिँ छैन।
अहिले बाहिर यो सामाजिक सञ्जालमा अनि अरू विभिन्न सञ्चार माध्यमहरूमा चाहिँ के कुराहरू आइरहेको छ, दुई थरीका कुराहरू आइरहेको छ। नेपालको विज्ञापन व्यवसाय गरेर बस्ने संस्था र त्यसमा आबद्ध व्यक्तिहरूले चाहिँ के भनिरहेछन् भन्दाखेरि होइन क्लिन फिडको कुराहरू बढी उहाँहरूले चाहिँ उठाइराख्नु भएको छ। क्लिन फिड भयो भने तपाईँले अघि भने जस्तै गरेर नेपालको कुनै पनि विज्ञापनका व्यवसायहरू अलिकति अगाडि बढ्नलाई धेरै सहयोग गर्छ। अनि अर्को छ यो प्राविधिक रूपमा सम्भव छैन भनेर चाहिँ केबल अपरेटरहरू जसले चाहिँ हामी कहाँ विभिन्न सञ्चार माध्यमहरू चाहिँ हामी कहाँ उनीहरूको केबल माध्यमबाट डिस होमबाट डिस सेटेलाइटबाट
डाउनलिङ्क
गरेर हामी कहाँ
सेटसम्म पठाइदिन्छ,
सेटसम्म हाम्रो टेलिभिजन अथवा चाहिँ हाम्रो सुन्ने रेडियोसम्म पुर्याएर जुन संस्था अथवा त्यहाँसँग आबद्ध व्यक्तिहरूले चाहिँ के भनिरहेको छ, क्लिन फिड चाहिँ निकै महँगो हुन सक्छ, प्रविधि त्यहाँ छ, अरू देशहरूमा चाहिँ क्लिन फिड हुन सक्ने अनि हामी कहाँ किन हुन नसक्ने भनेर आम जनताको पनि एउटा चासो छ। अनि यसमा चाहिँ कुनै राष्ट्रियताका कुराहरू पनि धेरै बाहिर निस्किएको छ। यो कुराहरूमा चाहिँ यो विज्ञापन नियमन जुन यो विधेयक छ नि त्यसमा त्यस्ता कुराहरू केही देखिएको छ,
त्यसबारेमा केही कुराहरू लेखिएको छ, त्यो म तपाईँलाई हाम्रा श्रोताहरूको लागि पनि म त्यो भाषामै पढेर सुनाउन चाहन्छु। क्लिन फिड सम्बन्धमा चाहिँ व्यवस्था गर्नको लागि एउटा प्रस्ताव गरिएको छ तपाईँको दफा, जुन दफा तपाईँले भने जस्तै त्यसलाई स्पष्ट रूपमा राख्न चाहिँ नसकेको भन्ने गुनासो पनि छ, त्यो राख्नै हुँदैन त्यो दफा भन्ने विचारहरू पनि आइरहेको छ। यहाँ कानुनमा चाहिँ के लेखिएको छ त भन्दाखेरि विज्ञापन रहित प्रकाशन वा प्रसारण गर्नुपर्ने, नेपालमा प्रसारण हुने विदेशी टेलिभिजन च्यानलहरूले नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकेको मितिदेखि विज्ञापन रहित क्लिन फिड प्रसारण गर्नुपर्नेछ। विदेशी विज्ञापनलाई नेपालका सञ्चार माध्यमले प्रसारण गर्दा डबिङ गरी प्रसारण गर्न पाइने छैन भने यसबाट के भयो त भन्दा एउटा चाहिँ विदेशी टेलिभिजनहरू जसले नेपालमा प्रसारण गरिन्छ विभिन्न माध्यमद्वारा ती माध्यमहरूले चाहिँ क्लिन फिड प्रसारण गर्नुपर्छ अथवा क्लिन फिड भनेको विज्ञापन नहालिएको कार्यक्रमहरू विषयवस्तुहरू मात्रै पठाउनु पर्छ भन्ने, त्यो छुट्टै फिड क्लिन फिड फिडै पठाउनु पर्छ भन्ने यसले देखायो। तर त्यो कहिले त भन्दा राजपत्रमा सूचना प्रकाशन गरेपछि, यो कानुन मात्रै बनेर भएन, यो कानुन पास भएपछि फेरि राजपत्रमा अर्को सूचना निकाल्नु पर्यो र त्यो सूचना निक्लेपछि मात्रै त्यो गर्नुपर्ने। दोस्रो चाहिँ के भन्यो त भन्दा विदेशी विज्ञापनलाई नेपालको सञ्चार माध्यमले प्रसारण गर्दा डबिङ गरी प्रसारण गर्न पाइने छैन, भनेको कुनै अङ्ग्रेजीमा बनेको विज्ञापन छ अथवा हिन्दीमा बनेको विज्ञापन छ, अरू भाषामा बाहिर बनेको विज्ञापन छ भने यहाँ चाहिँ त्यो एउटा डबिङ गरिन्छ नि, नेपाली भाषामा बोलिन्छ अनि मुख मिलाएर हाउभाउ मिलाएर अभिनय पनि मिलाएर जस्तो गरेर जुन प्रसारण गरिन्छ त्यो चाहिँ गर्न पाइँदैन भनेर रोकिएको छ।
यो विदेशी र नेपाली भनेर भाषालाई कसरी छुट्याउने होला, यसमा अलिक प्रश्न देखिएन नि?
देखिएन, यो प्रश्न उठ्यो। जस्तो भनौँ न, अब हिन्दीलाई के भन्ने, कतिपय नेपालमा चाहिँ हिन्दीलाई नेपालकै भाषा हो भनेर दावी गर्नेहरू पनि छन्। अब अङ्ग्रेजीलाई के भाषा भन्ने, अन्तर्राष्ट्रिय भाषा भनिन्छ, त्यसलाई विदेशी भाषा भन्न पनि मिलेन, हाम्रै कामकाजमा नि त्यो प्रयोग भइरहेको छ। अब कुन चाहिँ भाषा विदेशी हो भन्दा, अब त्यहाँ कुरा पनि आयो जुन 123 हाम्रो नेपालका विभिन्न जाति जनजातिले बोलिने राष्ट्रिय भाषाहरू छन्, त्यो चाहिँ राष्ट्रिय भाषा भए, त्यसबाहेकका विदेशी भाषा भन्ने छ। तर हाम्रो देशमा अहिले भाषा आयोगले अहिलेसम्म चाहिँ कुन भाषा विदेशी हो, कुन स्वदेशी भाषा हो, राष्ट्रिय भाषा हो भनेर निर्धारण गरेका छैन। र यो भोलि वाद विवादहरू पर्न सक्छ यो कानुनले पनि, यो कानुन बन्ने बित्तिकै फेरि कुनै अङ्ग्रेजीको, हिन्दीको या चाइनिजको अथवा कुनै भाषाको विज्ञापन रोक्न सक्ने सम्भावना चाहिँ देखिँदैन।
जस्तै अब यो हाम्रो संयुक्त राष्ट्रसङ्घले मान्यता प्राप्त जुन भाषाहरू छ नि,
हजुर,
त्यो भाषालाई चाहिँ हामीले कसरी, हामी त संयुक्त राष्ट्रसङ्घको एउटा सदस्य हो, त्यो भाषालाई चाहिँ हामीले कसरी सम्बोधन गर्छ त्यो विज्ञापनले?
अब विभिन्न अन्तर्राष्ट्रिय भाषाहरूमा कुनै कन्टेन्टहरू नेपालमा दिन पाइने हो कि होइन त भन्ने कुरामा राष्ट्रिय प्रसारण ऐनले त कसैलाई थेक्सुन गर्दैन। कुनै रेडियोले चाइनिज भाषाको कार्यक्रम प्रसारण गर्न नि सक्छन्, रसियन भाषाको प्रसारण गर्न पनि सक्छन्, जर्मन भाषाको कार्यक्रम प्रसारण गर्न नि सक्छन्, कुनै टेलिभिजनहरूले अफ्रिकाको कुनै देशको डकुमेन्ट्री पनि उनीहरूकै भाषामा प्रकाशन गर्न प्रसारण गर्न सक्छ भने त्यहाँ अब त्यसलाई कसरी रोक्ने त भन्ने कुरा चाहिँ, यो कठिन कुरा हो। तर एउटा के छ भने, यो चाहिँ होइन, रोक्नुपर्छ। हाम्रो देशमा चाहिँ हाम्रो संस्कृति बिग्रियो, हाम्रो भाषा बिग्रियो, सञ्चार माध्यमको व्यापक प्रयोग भयो, टेलिभिजन मार्फत हाम्रो भाषा र संस्कृतिलाई असर परेको छ, त्यसकारण चाहिँ विदेशी भाषाको चिजहरूलाई डबिङ नगर्ने भन्ने हिसाबले यो आयो। अब एकातर्फबाट सोच्दाखेरि राष्ट्रवादी भावना एउटा देखाएर चाहिँ त यो हो जस्तो देखिन्छ, तर व्यावहारिक हिसाबले र अन्तर्राष्ट्रिय हाम्रा चाहिँ सम्बन्ध, हाम्रा चाहिँ सीमाहरूले चाहिँ यो अलिकति व्यावहारिक नहुन पनि सक्छ। अब अर्कोतिर तपाईँले भने जस्तो जुन केबुल अपरेटरहरू अथवा यो डिस होमहरू जस्ता यो सिग्नलहरू घर घरमा पठाउने, टेलिभिजनका सिग्नलहरू बिक्री वितरण गर्ने सेवाकर्ताहरूले के भनिरहनु भएको छ भने त, हामीले अहिले जसरी प्याकेजिङ गरेर 200, 300, 400 टेलिभिजन च्यानलहरू सहित ग्राहकहरूको घरमा गएर हामीले चाहिँ डिस होम राखेर मासिक शुल्क लिएका छौँ, केबुल त्यहाँसम्म पुर्याएर हामीले मासिक शुल्क ल्याएर यो जुन काम गरिरहेका छौँ, यसमा जुन हामीले पूर्वाधार खडा गरेका छौँ, प्रविधि खडा गरेका छौँ, लगानी गरेका छौँ, यो चाहिँ यस्तो नीति आयो भने त्यो डुब्छ, त्यो सम्भव हुँदैन कि अब भन्ने उहाँहरूको छ। अर्कोतर्फ फेरि अर्को हाम्रो देशमा चाहिँ सरकारले अहिलेसम्म टेलिभिजन सिग्नलहरू घर घरसम्म पुर्याउने काम आफ्नो जिम्माबाट निजी क्षेत्रलाई छोडिदिएको छ। भनौँ न, हाम्रो नेपाल टेलिभिजन नै पनि अहिले प्राइभेट सेक्टरको कुनै केबुल अपरेटरले या डिस होमले सिग्नलहरू पठाइदिएन भने व्यक्तिको टेलिभिजनमा आउँदैन। टेरिस्टेरियल प्रसारणहरू त अब अहिले हाम्रो छैन,
छ त्यो टेरिस्टेरियल प्रसारण त छ नेपाल टिभी र केही अरूको पनि होइन, तर जति पहुँच हुनुपर्ने, जति पहुँच हुनुपर्ने
छैन, केही सहरी क्षेत्रमा मात्रै छ होइन, अब दुर्गम दराजमा त छैन। फेरि अर्को पनि कुरा आउँछ नि, जस्तो भनौँ न, इन्टरनेटबाट हेऱ्यो कसैले, युट्युब च्यानलबाट पनि टेलिभिजन च्यानलहरू हेर्न सक्छ, अहिले त डाइरेक्टली युट्युबमा पनि प्रसारण हुन्छन्, भनेपछि युट्युबबाट प्रसारण भएकाहरू त इन्टरनेट मार्फत आउन सक्छ। त्यो अवस्थामा त त्यो डाउनलिङ्क नगरेको सिग्नल पनि यहाँ आउन सक्छ इन्टरनेट मार्फत, भने त्यसमा विज्ञापन आयो भने के गर्ने? त्यो घर घरमा व्यक्तिको टेलिभिजन सेटमा गएर रोक्न त सकिँदैन होला। भनेपछि अहिले प्रविधिले जुन चुनौती ल्याएको छ एकातर्फ, अर्कोतर्फ हाम्रो पूर्वाधारहरू जुन तपाईँले भने जस्तो पर्याप्त छैन, त्यो पूर्वाधारहरूको समस्या छ। अर्कोतर्फ निजी क्षेत्रले हामीले लगानी गऱ्यौँ, हाम्रो लगानी डुब्न लाग्यो भन्ने पनि छ, यो एक पक्ष भने। अर्को पक्ष चाहिँ होइन, विदेशी टेलिभिजनहरूमा खास गरी नेपालमा भारतीय टेलिभिजन च्यानलहरू धेरै हेरिन्छन् र नेपालमा आउने अधिकांश सामानहरू पनि भारतबाट आउँछ, अनि भारतका उत्पादकहरूले चाहिँ भारतमा नै भारतीय टेलिभिजनमै विज्ञापन दिन्छन्, नेपालको टेलिभिजनमा उनीहरू विज्ञापनै गर्दैनन्, सामान यहाँ बेच्छन्, पैसा यहाँबाट लान्छन्, फस्टाउँछ भारतीय टेलिभिजनको व्यापार। त्यसले गर्दा हाम्रो राष्ट्रिय टेलिभिजनहरू चाहिँ यसमा चाहिँ मर्खामा परे र हाम्रो यहाँको विज्ञापन व्यवसायहरूले पनि त्यो विज्ञापन उत्पादन गर्न पाएनन् भनेर यो क्लज चाहिँ राखेको हो, नेपालको विज्ञापन व्यवसाय र नेपालको राष्ट्रिय टेलिभिजनहरूलाई सहयोग पुगोस् भनेर। तर पुग्छ कि यो वाद विवादहरू भयो र यसबारेमा अझै समितिले चाहिँ गम्भीरतम रूपमा छलफल गर्ने भन्ने कुराहरू भयो। यो क्लिन फिट गर्नु हुँदैन भन्ने कुरामा छ त, संसदीय समितिमा पनि त्यति आएन, तर जुन व्यावहारिक र कठिनाइहरू छन् र जुन समस्याहरू छन् त्यसमा राम्ररी केलाएर मात्र यसलाई अझ परिपक्व हिसाबले राख्ने। दोस्रो चाहिँ यो सूचना प्रकाशन गरेको मितिदेखि भन्ने प्रोभिजनमा पनि सरकारी पक्षको धारणा के थियो भने अलिकति तयारी गर्नुपर्छ, तयारी गर्नको लागि समय लाग्छ, त्यसपछि सरकारले यो जारी गर्छ, त्यो भएर ओपन छोडेको भन्ने उहाँहरूको थियो। होइन, ओपन छोड्यो भने चाहिँ यो हुनै सक्दैन, किनभने क्लिन फिट गर्नुपर्छ भनेर 20 वर्ष अगाडिदेखि नेपालमा कुरा भएको, नीति पनि 2072 सालमा आएको, आजसम्म कार्यान्वयन भएन। तर कार्यान्वयन यस्तै गर्यो भने यो फेरि 20 वर्षसम्म यो ऐनको व्यवस्था राजपत्रमा आउँदैन, नआएपछि क्लिन फिट गर्ने भन्ने कानुन चाहिँ एकातर्फ देखिने तर व्यवहारमा चाहिँ नहुने खतरा हुन्छ भन्ने पनि भएकोले यसमा स्पष्ट गर्नुपर्छ, यो व्यवस्था समय तोकेरै स्पष्ट गर्नुपर्छ भन्ने सुझावहरू त्यहाँ आएको।
त्यो क्लिन फिटको लागि प्राविधिक रूपमा पनि कति कुराहरू गर्नुपर्ने हुन्छ, त्यो प्राविधिक रूपमा हामी सक्षम छौँ छैनौँ अथवा चाहिँ प्राविधिक रूपमा सम्भव छ कि छैन भन्ने कुराहरूमा पनि अलिकति यसो कोही त्यस्ता विज्ञहरूसँग चाहिँ छलफल त गरेको होला।
हामीले सल्लाह सांसदहरूलाई भन्यौँ हामीले यसबारेमा तपाईँहरूले जुन यसको जुन कस्ट लाग्छ, जुन टेक्नोलोजिकल जुन च्यालेन्जहरू छ त्यसो भएकोले हतारमा पास नगर्नुहोस् र यसलाई परिपक्व ढङ्गले अझै सरकारवालाहरूसँग विज्ञहरूसँग टेक्निकल विज्ञहरूसँग पनि छलफल गर्नुहोस् भनेर हामीले सुझाव दिएका छौँ। राष्ट्रिय सभाले यसलाई हुबहु पास गरेर पठायो तर प्रतिनिधि सभाले कम्तीमा यस्तो होइन, यसलाई अझै सुधार गर्नुपर्छ भन्ने यो दफा 6 को व्यवस्थामा हामीले सुझाव दियौँ। तर यो विज्ञापन विधेयकमा अहिले बहस के भयो त भन्दा खालि क्लिन फिट हुनुपर्ने या नहुनुपर्ने अथवा नहुने भए किन नहुने, हुनुपर्ने भए कसरी हुनुपर्ने भनेर, अनि फेरि यसमा चाहिँ एउटा यो राष्ट्रवादताको विषय जोडिएकोले भावनात्मक जस्तो बहस भएकोले यो विज्ञापन विधेयकमा आएका अरू धेरै संवेदनशील कुराहरूमा चाहिँ छलफल भएन, त्यस कारण त्यतातर्फ छलफल गर्नुपर्छ भनेर पनि हामीले सुझाव दिएका छौँ। जस्तो भन्नुहोस् न, धेरै नै महत्त्वपूर्ण कुराहरू छ, यो होर्डिङ बोर्डको सम्बन्धी व्यवस्थाहरू छ, कहाँ होर्डिङ बोर्ड गर्नुपर्ने, कहाँ होर्डिङ बोर्ड गर्न नहुने, सहरको सौन्दर्यको कुरो छ, यो एउटा राम्रो सहरमा त होर्डिङ बोर्ड राख्नु हुँदैन भनिन्छ नि त होइन, तर यहाँ होर्डिङ बोर्ड गर्न सकिने, अब स्थानीय सरकारहरूले अहिले होर्डिङ बोर्ड राखेर थुप्रो पैसाहरू उठाइरहेछन्, त्यसको दुर्घटनामा पनि मान्छेहरू परिरहेका छन्, सहरको सौन्दर्य पनि बिग्रिएको छ र तपाईँको त्यसमा भ्रष्टाचार पनि भइरहेको छ। यावत कुरा हुँदाखेरि होर्डिङ बोर्डलाई चाहिँ अहिले यो विधेयकले चाहिँ लिगलाइज गर्न खोज्यो, होर्डिङ बोर्ड गर्न सकिने तर कहाँ गर्ने भन्ने कुरामा चाहिँ स्थानीय सरकारले तोक्न सक्ने भनेर एउटा लामो व्यवस्था यसमा गरेको छ, यसमा पनि छलफल हुनुपर्ने थियो। अझ अर्को महत्त्वपूर्ण कुरा त के थियो भने के विषयको विज्ञापन गर्न नहुने भन्ने सन्दर्भमा यहाँ जुन सूची यसमा दिएको छ, यो सूची हेर्दा धेरै नै अभिव्यक्तिको स्वतन्त्रतालाई नै आघात पुग्ने, एउटा सृजनशील प्रचार प्रसारलाई नै आघात पुग्ने खतरामा पनि त्यहाँ हामीले छलफल गऱ्यौँ। जस्तो यसको दफा 5 विज्ञापन गर्न नहुने भन्ने विषयहरूमा चाहिँ विभिन्न विषयहरू छ, जस्तो चुरोटहरूको, रक्सीहरूको, अथवा कुनै नेपालले चाहिँ बिक्री वितरण गर्नु हुँदैन भनेर भनेका विषयवस्तुहरूको, प्रडक्टहरूको गर्नु हुँदैन भन्ने त छँदै नै छ, जुवा खेल्न खेलाउन वा चिट्ठा किनाउन प्रोत्साहन गर्ने विषयमा भन्ने छ, यसमा पनि अब जुवा खेल्ने भनेपछि क्यासिनोलाई कसरी लिने, क्यासिनोको त ठुलो ठुलो लगानीहरू भइरहेछ, क्यासिनोमा आऊ भनेर ट्राभलर म्यागजिनहरूमा हामीले छापेर विदेशी पर्यटकहरूलाई नेपालमा क्यासिनो छ, होटलहरूमा क्यासिनोमा इन्जोय गर्न सक्छौँ भनेर विज्ञापन गर्न पाउने कि नपाउने। अब चिट्ठा भन्ने कुरा पनि एउटा चाहिँ कहिलेकाहीँ चाहिँ यो एउटा दानको लागि अथवा सार्वजनिक हितको लागि नै गरिन्छ, त्यस्ता कुराहरूमा पनि गर्न पाउने कि नपाउने भन्ने विषयहरू पनि यसले रोक्न खोज्यो भन्ने कुराहरू आयो। त्यस्तै गरी अश्लील विषय र त्यस सम्बन्धी वस्तु वा सेवाको उपयोग र प्रयोग र प्रवर्धनलाई नगर्न दिने भनेको छ। यो अश्लील विषय भन्ने कुरा पनि यो चाहिँ सापेक्षिक कुरा हो, के कुरालाई अश्लील भन्ने, कसै कसैले चाहिँ 2 महिलाहरूको एउटा आकर्षक फोटो राखेकै कुरालाई नै अश्लील भन्न सक्छन्, कसै कसैले चाहिँ पुरुषको एउटा दरिलो तपाईँको चाहिँ शरीरमा चाहिँ कुनै उचालिरहेको या हात देखायो भने, मसल देखायो भने त्यसलाई पनि अश्लील भन्न सक्छन्, सापेक्षिक कुरा हो, भेक कुरा हो, भोलि कुनै अधिकारीले यो विषयमा चाहिँ कारवाही गर्न सक्ने। फेरि यो विधेयकमा के छ भने यस विधेयक अन्तर्गतका कसुरहरूलाई चाहिँ धेरै जस्तो चाहिँ फौजदारी कानुनमा राखिदिएको छ, भनेपछि भोलि यसले चाहिँ के हो त भन्दा विज्ञापनको सृजनशील तपाईँको क्षेत्रहरूलाई असर पर्छ भन्ने छलफलहरू पनि भयो।
यस्ता कुराहरूलाई चाहिँ यो फौजदारीमा लग्नु पनि के जरुरी छ र?
यो हुनुपर्ने के हो भने विज्ञापन सम्बन्धी कानुनहरू हामीले अरू देशमाहरूमा पनि हेर्दाखेरि के देखियो भने यस्तो छुट्टै एउटा छुट्टै कानुन बनाएर नसकिने कुरा रहेछ विज्ञापन। जस्तो भनौँ औषधिको विज्ञापन सम्बन्धी कुरा औषधिकै कानुनमा चाहियो। जस्तो भनौँ न अब कुनै हात हतियार विस्फोटक पदार्थ अथवा शान्ति सुरक्षासँग सम्बन्धित कुराहरू भने सुरक्षा कानुनमै त्यस सम्बन्धी कुराहरू चाहियो। तपाईँको अरू शैक्षिक कुराहरू छ भने शैक्षिक शिक्षा सम्बन्धी नै कानुनमा चाहियो। अब तपाईँको चाहिँ ड्रग्सहरूको विभिन्न किसिमको कुराहरू छ, रक्सी चुरोटको कुराहरू छ भने जनस्वास्थ्य सम्बन्धी कानुनमा चाहियो। अब भारतमै हामीले कुरा गर्यो भने 21 फरक फरक कानुनहरूमा चाहिँ विज्ञापनको विषय नियमन गराएर रहेछ। अब यो त व्यापार पनि हो नि त विज्ञापन भने त व्यापारको कुरो त ट्याक्स लले गर्नुपर्ने हुन्छ, बिजनेस लले गर्नुपर्ने हुन्छ। अनि संसारभरि नै यसलाई के भनिँदो रहेछ भने करार कानुन हो यो। यो त विज्ञापन गर्ने विज्ञापनदाता, विज्ञापन व्यवसायी, विज्ञापन गर्ने माध्यम र उपभोक्ताको सरोकार, यो चार पक्षको सरोकारसँग जोडिने विषय भएकोले यदि उपभोक्तालाई कुनै अहित भएको छ भने उसले क्षतिपूर्ति दाबी गर्न सक्ने, उसलाई कुनै हानि भयो त्यसबाट भने क्षतिपूर्ति दाबी गर्न सक्ने यो टर्ट ल करार लबाट यो काम हुनुपर्ने ठाउँमा यहाँ चाहिँ फौजदारी कानुन बनाइयो। अब यो फौजदारी कानुन बनाएको कुरामा चाहिँ यो एकदमै आपत्ति हामीले पनि प्रकट गऱ्यौँ, हामीले गर्दै आएका पनि छौँ र सांसदहरूलाई पनि हामीले भन्यौँ यो फौजदारी कानुनमा यो कसुरहरू राख्नु हुँदैन। यहाँ गरिएको के रहेछ भनेदेखि सहजी, यो विधेयकमा चाहिँ संविधानले जुन लेख्न बोल्न पाउने स्वतन्त्रताका जुन सीमाहरूको कुराहरू छ त्यो सीमाहरूलाई पनि यसमा ल्याएर राखिएको छ र त्यसलाई पनि थप बढाएर तपाईँको चाहिँ 24 बुँदामा यो विज्ञापन गर्न पाइने छैन भनेर लामो सूची राखेको छ। अब यसले त्यो सबैलाई चाहिँ फौजदारी कानुन अन्तर्गत राखिदियो। जस्तो भनौँ अब यहाँ यो दफा 5 उपदफा 2 नेपालको सार्वभौम सत्ता, भौगोलिक अखण्डताको कुराहरू, राष्ट्रिय झन्डा, राष्ट्रिय गान, नेपालको निशान छाप वा नेपालको कुनै भाग अथवा विभूतिको प्रयोग गरी गर्न पाइँदैन भने, अब राष्ट्रिय झन्डा त मान्छेले टी सर्टमा छापेर टोपीमा छापेर हिँडेका छन्, अब तपाईँको नेपालको निशान छाप अथवा गाई राष्ट्रिय चिन्ह भनेर त गाई पनि हुन्छ, चुनाव चिन्हकै रूपमा प्रयोग भएको छ। अब राष्ट्रिय झन्डाको कुनै त्यसको कुनै भाग भनेको छ, अब जस्तो राष्ट्रिय झन्डामा सूर्य हुन्छ, अब सूर्य त एउटा पोलिटिकल पार्टीको निर्वाचन चिन्ह नै छ भने यस्तो कुराहरू भोलि गर्न पाइने कि नपाइने त? अथवा विभूतिहरूको प्रयोग बुद्धलाई देखाएर अथवा सीतालाई देखाएर या तपाईँको चाहिँ भ्रिकुटीलाई देखाएर हामीले भोलि नेपालको पर्यटन प्रवर्धन गर्न हुने कि नहुने भन्दा यसले चाहिँ के गर्यो भने त्यो नगर भन्यो। अब मूल्य अवमूल्यन हो कि त्यसको सदुपयोग हो भन्ने व्याख्या कसले गर्ने त भन्दा भोलि फेरि यो पुलिसले गर्ने भयो, किन फौजदारीमा राखियो नि त, यो त सरकार वकिलले गर्ने भयो, यो सरकारी वकिल र उसले गर्ने भयो र अदालतमा गएर यो छिनोफानो हुने भयो। भनेपछि यस्तैले त के भन्ने मान्छेलाई भोलि विज्ञापन एउटा गुड इन्टेन्सनमै गर्दाखेरि पनि दमन गर्न सकिने सम्भावनाहरू भएकोले यो हुन, त्यसै गरी राजद्रोह, गाली बेजती, अदालतको अवहेलना हुने र अपराधलाई प्रोत्साहन हुने भनेर चाहिँ यो चाहिँ के हुन्छ भने हाम्रो फौजदारी मुलुकी अपराध सम्बन्धी कानुन पोहोर आयो त्यसमा यस्ता अपराधहरू के गर्दा हुन्छ र त्यसलाई के दण्ड सजाय गर्ने भन्ने त्यहीँ व्यवस्था छ। अब यो कुरो यहाँ राख्न जरुरी थिएन, यहाँ राखेको छ, यस्तो यसको 24 बुँदामा छ हेर्नुहोस्। अब र त्यसले चाहिँ के देखियो भनेदेखि एकदमै धेरै असर पर्छ। जस्तो भनौँ विभिन्न जाति समुदायबीचको सुसम्बन्धमा खलल पर्ने, भाषा क्षेत्र, वैचारिक आस्था लगायतको कुरामा विभेद हुने, यस्ता कुराहरू पनि के छ त भन्दा भोलि भेग ठाउँमा छ। यो कुराहरू देख्दा राम्रो देखिए पनि यसलाई भोलि चाहिँ फौजदारी कानुन बनाउँदा पुलिसले प्रयोग गर्न सक्ने भयो। निर्वाचनको स्वच्छतामा प्रतिकूल असर पर्ने, अब निर्वाचन स्वच्छतालाई पनि व्याख्या गर्नु पऱ्यो, यस्तो कुराहरू भोलि पोलिटिकल एडहरूमा यो समस्याहरू आउन सक्ने देखिन्छ। र यो 24 बुँदा छ, यो 24 बुँदामध्ये तपाईँको झन्नै 10 जति बुँदाहरू चाहिँ राख्ने नहुने कुराहरू छ। अरू कानुनले व्यवस्था गरिसकेको, मुलुकी अपराध कानुनले, गोपनीयताको हक सम्बन्धी कानुनले, निर्वाचन कानुनले, तपाईँको यो शान्ति सुरक्षा सम्बन्धी कानुनले, कतिपय मिडिया लले व्यवस्था गरिसकेका कुरालाई यहाँ दोहोऱ्याएर ल्याइयो र यो दोहोऱ्याएर लामो लिस्ट बनाइँदाखेरि विज्ञापनको नाउँमा भोलि मान्छेको एउटा नागरिक स्वतन्त्रता र बोल्न पाउने स्वतन्त्रता, कुनै कुराको प्रचार प्रसार गर्न पाउने स्वतन्त्रता, विचार दिन पाउने स्वतन्त्रतालाई पनि कुण्ठित गर्न सक्ने सम्भावना देखियो। यो चाहिँ संसदहरूलाई हामीले यो मुदागत रूपमा यसमा छलफलहरू गराइएको छ र यसमा जुन क्षतिपूर्तिको कुराहरू कमजोर रूपमा रहेको छ, त्यसै गरी तपाईँको खास विज्ञापन कुन ठाउँमा गर्ने हो, कुनै कुनै विज्ञापन हुन्छ नि राति 10 मात्रै गर्दा राम्रो हुने, कुनै कुनै बालबालिकालाई असर पर्ने विज्ञापनहरू चाहिँ बेलुका 6 to 9 नगर्नु भन्छन्, त्यस्ता कुराहरू तोक्ने, अथवा कुनै पनि विज्ञापनहरू चाहिँ सार्वजनिक थलोहरूमा, पार्कहरूमा,
मान्छेको भिडभाड हुने अस्पतालहरूको अगाडि गर्नु हुँदैन भन्ने कुराहरू छन्, ती कुराहरूको बारेमा चाहिँ यो कानुनमा त्यति स्पष्ट छैन, त्यसैले ती कुराहरू सुधार गर्नुपर्छ भन्ने पनि कुराहरू उठेको थियो।
प्रतिनिधि सभामा यो खालको छलफल त भइरह्यो होला होइन, तपाईँले जुन तपाईँको आफ्नो विज्ञता अथवा तपाईँले जानेको कुरा उहाँहरूलाई केही उहाँहरूको कस्तो खालको जिज्ञासाहरू थियो, केही त्यस्तो केही कुराहरू आयो?
सांसदहरूले धेरै नै जिज्ञासा राख्नुभयो, धेरै नै उहाँहरूले के भने यो अभिव्यक्ति स्वतन्त्रतालाई असर पर्ने, अरू कानुनमा व्यवस्था भइसकेका कुरालाई नदोहोऱ्याउने, व्यवसायको स्वच्छ प्रतिस्पर्धालाई असर पर्ने लगायत, भोलि टेलिभिजनहरू रेडियोहरू नै यो विज्ञापनको बाहनामा रोकिने हो कि, अथवा प्रदेश सरकार र स्थानीय सरकारको अधिकारहरू पो यो ऐनमाथि ऐन बनाएर कुण्ठित गर्न, किनभने धेरैजसो विज्ञापनको नियमन गर्ने अधिकार प्रदेश सरकारलाई छ र स्थानीय सरकारलाई छ, भने तिनीहरूको अधिकारै यहाँ मिचिने हो कि, यसलाई कसरी राम्रो बनाउने र अरू जस्तो सूचना प्रविधि कानुनसँग यसको अन्तर सम्बन्ध के छ, राष्ट्रिय प्रसारण ऐनसँग यसको अन्तर सम्बन्ध के छ, फौजदारी मुलुकी संहितासँग यसको अन्तर सम्बन्ध के छ भन्ने जस्ता जिज्ञासाहरू उहाँहरूले राख्नु भएको थियो। र संसदमा भूतपूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, झलनाथ खनाल पनि त्यो समितिमा हुनुहुन्थ्यो, र समिति यो विधेयकमा थुप्रै संशोधन हाल्नु भएको छ सांसदहरूले, त्यो संशोधन हाल्ने सांसदहरू पनि त्यसमा हुनुहुन्थ्यो भने विकास तथा प्रविधि समितिको सभापतिज्यू लगायत सम्पूर्ण सांसदहरू त्यसमा हुनुहुन्थ्यो। र त्यो त्यहाँ अर्को बहसको राम्रो विषय के थियो भने त्यो जुन विज्ञापनको नियमन गर्नको लागि एउटा विज्ञापन बोर्ड गठन गरिने कुरा छ, र एउटा विज्ञापन बोर्ड नेपाल सरकारले नियुक्त गरेको एउटा व्यक्ति त्यसको अध्यक्ष हुने, गृह मन्त्रालय, उद्योग मन्त्रालय, सञ्चार मन्त्रालयको सहसचिवहरू हुने, विज्ञापन एजेन्सी अथवा विज्ञापन व्यापारीहरूबाट सरकारले मान्छेहरू तोक्ने, आम सञ्चार क्षेत्रको मान्छे तोक्ने गरी एउटा बोर्डको परिकल्पना गरेको छ, जसले चाहिँ विज्ञापनलाई सेन्सर गर्न सक्ने, विज्ञापनलाई च्यानलाइज गर्न सक्ने, विज्ञापनहरूको वितरणलाई हेर्न सक्ने, विज्ञापन सम्बन्धी नीति र अरू निर्देशिकाहरू जारी गर्ने अधिकारहरू पनि त्यो बोर्डलाई दिएको छ। त्यो बोर्डको सन्दर्भमा पनि व्यापक बहस भयो, र यहाँ यो विधेयकमा प्रस्ताव गरिए अनुसारको बोर्ड भयो भने यो बोर्ड धेरै स्वेच्छाचारी हुन्छ, यसलाई धेरै नै अनियन्त्रित अधिकारहरू दिइएको छ भन्ने गयो। दोस्रो चाहिँ यो बोर्डको गठन उपयुक्त छैन, यो बोर्डमा विज्ञापन दाताहरूको प्रतिनिधित्व नै छैन, उपभोक्ताहरूको प्रतिनिधित्व नै छैन। त्यसपछि बोर्डको अध्यक्ष तोक्नुभन्दा त्यसमा प्रमुख कार्यकारी तोक्नुपर्छ, र अरू चाहिँ जस्तो गृह मन्त्रालयको प्रतिनिधि राख्नुभन्दा महिला बालबालिका मन्त्रालय, जहाँ चाहिँ बालबालिकाको र महिलाहरूको सेन्सिटिभिटी हेर्ने, अर्को चाहिँ तपाईँको प्रदेश र स्थानीय तहको हेर्नको लागि सङ्घीय मामिला र स्थानीय मन्त्रालयको प्रतिनिधि राख्दा राम्रो हुन्छ, विज्ञापन दिने निजी क्षेत्रको पनि यसमा प्रतिनिधित्व हुनुपर्छ, यो बोर्डको संरचना फेर्नुपर्छ भन्ने छलफलहरू पनि भयो। र यस सन्दर्भमा के गरियो त भन्दा, यस्तो किसिमको विज्ञापन बोर्डको अभ्यास कहाँ छ त अन्तर्राष्ट्रिय रूपमा भन्दाखेरि कहीँ पनि रहन्छ। एसियामा कुरा गर्यो भने फिलिपिन्समा मात्रै एउटा विज्ञापन बोर्ड रहेछ, र त्यो विज्ञापन बोर्ड चाहिँ विज्ञापन व्यवसाय गर्ने संस्थाहरू र विज्ञापन गर्ने माध्यमहरू जुन सञ्चार माध्यमहरू छन् तिनीहरूका छाता सङ्गठनहरू, 10 विभिन्न एसोसिएसनहरूले आपसमा मिलाएर उनीहरूले विज्ञापन आचार संहिता जारी गर्ने, विज्ञापनको एउटा चाहिँ सेल्फ रेगुलेसन, स्वनियमनका सिद्धान्तहरू तर्जुमा गर्ने, त्यसैलाई राज्यले मान्यता दिएको अवस्था रहेछ। एउटा स्वायत्त र स्वतन्त्र एउटा बोर्ड त्यहाँ अभ्यास रहेछ। अब हाम्रो देशमा जुन बोर्डको परिकल्पना गरियो, यो बोर्डको यो चाहिँ बोर्ड धेरै नै अधिकार सम्पन्न देखिन्छ, यो मिलेन, यसलाई अलिकति हेर्नु पर्यो भन्ने कुरा आयो। जस्तो भारतमा एउटा विज्ञापनको स्ट्यान्डर्ड्स तय गर्ने त्यसको आचार संहिता बनाउने बोर्ड रहेछ, तर त्यो प्रेस काउन्सिलले बनाएको रहेछ। प्रेस काउन्सिलले एउटा विज्ञापनकै लागि मात्रै एउटा अर्को किसिमको बोर्ड बनाएर कस्ता विज्ञापन गर्नुपर्ने, विज्ञापनमा कस्तो भाषा प्रयोग गर्नुपर्ने, कति संवेदनशील हुनुपर्ने, कस्तो बेलामा विज्ञापन गर्न पाइने, कुन पेजमा कस्तो विज्ञापन हाल्न पाइने, अथवा रेडियो टेलिभिजनमा कुन बेला कस्तो गर्ने भन्ने, यो आपसमा एउटा आचार संहिता र अभ्यासहरूलाई प्रवर्धन गर्न बोर्ड बनाएको रहेछ स्वतन्त्र। तर हाम्रो बोर्ड चाहिँ स्वतन्त्र छैन, सरकारले यो बोर्डमा आफ्नो मान्छे नियुक्त गर्न सक्छ र चाहेको बेलामा बोर्डबाट मान्छेहरूलाई हटाउन पनि सक्छ, र बोर्डलाई चाहिँ सरकारको आदेश पालना गर्ने निकाय पनि बनाएको छ, जसले गर्दा के भयो त भन्दा यसले विज्ञापन व्यवसायको प्रवर्धन गर्नुभन्दा विज्ञापनको बहानामा सरकारले भोलि यो सञ्चार माध्यमहरू अथवा विज्ञापनका माध्यमहरूलाई नियन्त्रण थप गर्ने खतरा, अथवा विज्ञापनदाताहरूलाई चाहिँ तिमीले मैले भनेको ठाउँमा मात्रै विज्ञापन देऊ भन्ने, विज्ञापनदाताले त एउटा कुन मिडिया राम्रो हुन्छ, कुन माध्यम राम्रो हुन्छ, कहाँबाट गर्दा धेरै अडियन्समा, धेरै उपभोक्तामा आफ्ना कुरा पुग्छ र जहाँ सस्तो पाइन्छ त्यहाँ विज्ञापन गर्छ नि त उसले, तर त्यो कुरालाई नगरिकन भोलि सरकारले नै गाइड गर्ने, यसमै यो विज्ञापन गरिदेऊ, ल यो नेपाल टेलिभिजनमै यो विज्ञापन गर, गोर्खापत्रमै यो विज्ञापन गर, रेडियो नेपालमै यो विज्ञापन गर, अथवा निश्चित पत्रिकामा मात्रै यो विज्ञापन गर भन्ने खतरा यसमा यो बोर्ड मार्फत आउन सक्ने हुँदा चाहिँ विज्ञापनदातालाई पनि यसलाई व्यापार र प्रतिस्पर्धालाई पनि असर पर्ने भयो, यी कुराहरू उठेको छ र यी विषयहरूमा संसदले दफावार छलफल गर्दाखेरि अझै गम्भीर छलफल हुनुपर्ने मैले आफूले पनि त्यही सुझाव दिएको छु।
सहजी यो विज्ञापन विधेयकमा अर्को महत्त्वपूर्ण हामीले छलफल गर्नुपर्ने विषय के छ भनेदेखि, विज्ञापन गर्दाखेरि कुनै कसुर भयो भने दण्ड जरिवाना कस्तो हुने, यो पनि एउटा हाम्रा श्रोताहरूसँग र बहस हुनुपर्ने नै विषय हो। अब यहाँ कतिसम्म प्रस्ताव गरिएको छ भने कुनै विज्ञापन 5 वर्षसम्म कैद र 5,00,000 रुपियाँसम्म जरिवाना हुने, 3 वर्षसम्म कैद र 3,00,000 रुपियाँसम्म जरिवाना हुने जस्ता प्रस्तावहरू आएको छ। यसले चाहिँ के भयो त भन्दाखेरि, विज्ञापन भनेको त एउटा सामग्रीको प्रवाह त हो नि, त्यो सामग्रीको प्रवाह गर्दाखेरि जुन सञ्चार माध्यमले गर्छन् उनीहरूले पहिल्यै त्यो विज्ञापन आपत्तिजनक छ भने त त्यो गर्दैनन्, त्यति गर्दा गर्दै पनि कुनै कुराहरू कुनै नियत नराखिकन भुलचुकबाट कुनै त्रुटि हुन गयो भनेदेखि सिधै फौजदारी मुद्दा लाग्ने, 5 वर्षसम्म जेल हुने जुन व्यवस्था छ, यसले चाहिँ के भयो भने अब समाचार र विचारहरूमा त मान्छे अलि सेल्फ सेन्सर हुन्थे, अब विज्ञापनमा पनि सेल्फ सेन्सर हुने खतरा चाहिँ बढेर गएको छ। दोस्रो कुरो चाहिँ विज्ञापनमा कुनै सामग्रीहरू गयो कुनै सञ्चार माध्यममा भन्नु न, जस्तो तपाईँ नेपाल टेलिभिजनमा समाचार प्रमुख हुनुहुन्छ, तर नेपाल टेलिभिजनबाट एउटा विज्ञापन आपत्तिजनक सरकारलाई लागेको अथवा बोर्डलाई लागेको आपत्तिजनक विज्ञापन प्रवाह भयो भने तपाईँलाई पनि मुद्दा लाग्छ, भनेको समाचार हेर्ने सम्पादकलाई विज्ञापन सम्बन्धी विषयवस्तुमा चाहिँ यहाँ दायित्व सिर्जना गर्न खोजिएको छ, जुन चाहिँ हुनुहुँदैन भनेर राष्ट्रिय सभाले पनि आफ्नो प्रतिवेदनमा सच्याएर पठाएको छ। अब प्रतिनिधि सभाले त्यो सच्याएर पठाएको कुरालाई कतिको ध्यान दिन्छ, तर सम्पादकीय स्वतन्त्रतालाई नै प्रत्यक्ष रूपमा चाहिँ प्रभावित गर्ने खतरा यो विधेयकले ल्याएको छ। हुनुपर्ने त के थियो भने सञ्चार माध्यमहरूलाई विज्ञापनमाथि समानुपातिक एउटा अवसर र हक सुनिश्चित हुनुपर्ने, नेपालका सबै सञ्चार माध्यमहरूले सरकारको विज्ञापनमा आफ्नो हक पाउँछन् है भन्ने कुराको अधिकार सुनिश्चित हुनुपर्ने, र विज्ञापनबाट हाम्रो सञ्चार माध्यमहरू अब सबल भए स्वतन्त्र रूपमा उनीहरू टिक्न सक्ने भए भन्ने गरी यो कानुन आउनुपर्ने, अर्कोतर्फ विज्ञापन व्यवसायी गर्ने साथीहरूलाई पनि यो सृजनशील विज्ञापन जति गर्न सक्यो जति राम्रोसँग आफ्नो नेसनल प्रडक्टहरूको नेसनल मिडियामा दिएर उहाँहरूको व्यवसायमाथि गएर राज्यले त्यसबाट कर लिनको लागि उहाँहरूलाई पनि एउटा सहजीकरण हुने वातावरण सिर्जना गर्नुपर्ने हो। विज्ञापन एजेन्टहरूलाई पनि यसले चाहिँ सहज गरेन। त्यसको उदाहरण तपाईँलाई के दिन्छु भनेदेखि, नेपालमा दर्ता भएका सम्पूर्ण विज्ञापन एजेन्सीहरू चाहिँ यो बोर्डमा रजिस्टर्ड गर्नपर्ने भयो, भनेपछि एउटा दार्चुलामा अथवा ताप्लेजुङमा स्थानीय बजारकै विज्ञापन गर्ने स्थानीय मिडियामै विज्ञापन गर्ने गरी कुनै विज्ञापन एजेन्सी खुल्यो भने त्यो विज्ञापन एजेन्सी अब यो बोर्डमा काठमाडौँमा आएर रजिस्टर्ड गरेर अनुमति लिनपर्ने हो, भनेपछि यो केन्द्रीकृत पनि यसले गराउने भयो। अझ अर्को यसको हास्यास्पद तपाईँको एउटा सुझाव त यो राष्ट्रिय सभाबाट पारित भएर आएको छ, त्यो के छ भनेदेखि त्यसले एउटा दफा नै थप्न भनेको छ। त्यसमा चाहिँ के छ भने सरकारका कुनै पनि सूचना र जानकारीहरू विज्ञापन गर्ने सामग्रीहरू पहिला बोर्डमा पठाउनु पर्ने, अनि बोर्डले चाहिँ कुन माध्यममा कसरी गरेर भनेर आदेश दिएपछि मात्रै त्यहाँ विज्ञापन पठाउनु पर्ने, नपठाएदेखि त्यो रकम नै बोर्डमा पठाउनु पर्ने र बोर्डले नै च्यानलाइज गरिदिने भनेको छ। यसो गर्दा के हुन्छ त भने भोलि झापाको कुनै नगरपालिकाको कुनै वार्डको अथवा तपाईँको बैतडी जिल्लाको कुनै नगरपालिकाको कुनै वार्डको वडा कार्यालयले कुनै सूचना प्रकाशन गर्नु पर्यो भने पनि यहाँ काठमाडौँको बोर्डमा चाहिँ त्यो सूचना विज्ञापन गर्ने सामग्री पठाउनु पर्यो अथवा त्यो विज्ञापन गर्ने पैसा जति यहाँ पठाइदिनु पर्ने भयो र यहाँको बोर्डले चाहिँ अनि गर्ने भयो भने त्यो त अव्यवहारिक र हास्यास्पद हुन्छ। यसरी विज्ञापनको रकमलाई पनि विज्ञापनको विषयवस्तुलाई पनि केन्द्रीकृत गर्न यसमा खोजिएको छ र सजायहरू राखिएको छ, जसले गर्दाखेरि यो विज्ञापन विधेयकमा आमूल परिवर्तन हुनुपर्नेछ, धेरै नै परिवर्तन हुनुपर्नेछ भन्ने सुझाव हामीले दिएका छौँ। मूल रूपमा यसको दफा 5, दफा 15, दफा 24, दफा 22, 25, दफा 26 चाहिँ पुरै परिमार्जन हुनुपर्छ, दफा 29 पनि परिमार्जन गर्नुपर्छ र दफा 36 चाहिँ हटाइदिनुपर्छ भनेर चाहिँ हामीले सुझाव दिएका छौँ र यो सुझावलाई अब संसदीय समितिले कुन रूपमा लिन्छ हामी यसको प्रतीक्षामा छौँ।
यी कुराहरू जुन किसिमले अगाडि बढिरहेको छ निश्चय नै यसले चाहिँ के गर्छ भन्दाखेरि धेरै कुराहरू सेन्ट्रलाइज गरिरहेको छ, विज्ञापन गर्ने कुराहरूमा पनि अलिकति सेन्ट्रलाइज गर्न खोजेको र कुन ठाउँमा कसरी प्रसारण गर्ने कुन ठाउँमा कसरी प्रकाशन गर्ने र कुन ठाउँमा के कुराहरू उपलब्ध गराउँदा त्यसको इम्प्याक्ट राम्रो पर्छ भन्ने कुराहरूमा त जसले विज्ञापन दिने हो उसलाई थाहा हुन्छ नि
हो
कि बोर्डलाई, यी कुराहरूमा अलिक सेन्ट्रलाइज गर्दाखेरि धेरै गाह्रो हुन्छ होला।
यसले चाहिँ विज्ञापन व्यवसायलाई पनि असर पार्छ, विज्ञापनबाट टिक्नुपर्ने सञ्चार माध्यमहरूलाई पनि असर पार्छ,
र खास विज्ञापन बजारको प्रवर्धन गरेर राष्ट्रको अर्थतन्त्रलाई बलियो बनाउने भन्ने जुन कल्पना गरिएको छ त्यो कुरालाई अन्तत्वगत यसले राम्रो वातावरण दिँदैन जस्तो लाग्छ, किनभने स्वच्छ प्रतिस्पर्धाको वातावरणलाई पनि असर पर्छ भन्ने कुराहरू आएको छ। अब यो विशिष्ट विज्ञापन कानुन हाम्रो देशमा बन्दैछ, अरू देशमा कहीँ पनि यस्तो विशिष्ट विज्ञापन कानुन हामीले पाएनौँ। र अन्तको उदाहरणहरू हेर्दाखेरि पनि रक्सीको विज्ञापन, चुरोट खैनीहरूको विज्ञापन, धुम्रपानहरूको विज्ञापन कहाँ गर्ने, अनि कुनै एडल्टले मात्रै हेर्न पर्ने टाइपको कुनै विज्ञापन छ भने कहाँ गर्ने, कुन समयमा गर्ने, अनि मेडिकल तपाईँको औषधिहरू र ड्रग्सहरूको विज्ञापन कुन ठाउँमा गर्ने, अनि होर्डिङ बोर्डहरू कस्तो ठाउँमा राख्ने, सिनेमा हलमा अथवा पर्चा पोस्टरमा कहाँ टाँस्न पाइने कहाँ नटाँस्न पाइने भन्ने जस्तो विषयवस्तुहरू धेरै देशहरूमा चाहिँ प्रयोगमा रहेछ, र कुन भाषामा विज्ञापन गर्ने, कुन सञ्चार माध्यम कस्तो भाषामा प्रसारण गर्न पाइने नपाइने भन्ने विज्ञापनको रेगुलेसन गर्नुपर्ने विषयवस्तुहरू हो। यसमा तिनवटा कुरा भनिन्छ कि एउटा चाहिँ विज्ञापनबाट कुनै हानि नहोस्, व्यक्तिको जनस्वास्थ्यमा हानि नहोस्, समाजमा हानि नहोस्, हानि त्यसले नपुर्याओस्। अर्कोतर्फ विज्ञापनको एउटा सृजनशील अभिव्यक्ति हो त्यो पनि त्यसमा चाहिँ कुण्ठित नहोस्, र विज्ञापन अर्को व्यवसाय हो त्यो व्यवसाय पनि एउटा राम्रोसँग नियमन होस्, त्यसबाट कसैले छली गर्न नपाओस्, र त्यसमा सबै सञ्चार माध्यमको हक पनि सुनिश्चित हुन सकोस्, र विदेशी टेलिभिजनहरूले अथवा विदेशी सञ्चार माध्यमहरूले विज्ञापनमा जुन छुट पाइरहेका छन् त्यो छुटले गर्दा राष्ट्रिय मिडियाको प्रवर्धनमा असर परेको छ भने त्यो कुरामा केही नियन्त्रण पनि लाउन सकियोस्। यी कुराहरूमा मात्रै कानुन ध्यान दिनुपर्छ।
मुख्य कुरा त नागरिकले स्वच्छ विज्ञापन सुन्न पाओस्, हेर्न पाओस् र पढ्न पाओस्, त्यो विज्ञापनले उनीहरूलाई केही फाइदा होस्, अनि त्यस्तै गरेर उद्योग र व्यवसाय गर्नेले पनि त्यो विज्ञापनबाट उनीहरूले केही आर्थिक अथवा चाहिँ केही सामाजिक केही आफ्नो कुराहरू प्रवर्धन होस्, ती कुराहरूमा बढी फोकस हुनुपर्ने ठाउँमा,
अनि राज्यले चाहिँ काहीँ त्यसले समस्या सिर्जना नगरोस्, जनस्वास्थ्यको समस्या अथवा सामाजिक रूपमा कुनै हिंसा नफैलियोस् भन्ने कुरामा राज्य अलिकति सजग र सचेत हुने कुरा हो। तर त्यति कुरामा फेरि त्यो त सम्बन्धित विज्ञापन व्यवसायी र सञ्चार माध्यमहरूले आफैले सो नियमन पनि गरिहाल्छन्, त्यस कारण सो नियमनलाई राज्यले प्रवर्धन गर्नुपर्ने ठाउँमा आफै नियमन गर्छु भनेर राज्य जाँदा भोलि कठिनाइ आउँछ। अब यो विधेयकमा कति संसदले परिमार्जन गर्छ, अब यसलाई ल्याउन त ल्याइसक्यो सरकारले, अब परिमार्जन गर्न सकिने हदसम्म परिमार्जन गर्यो भने त राम्रो होला, परिमार्जन धेरै भएन, यसमा बहुमत र अल्पमतको कुरा भयो, सत्ता पक्षले होइन यो त इगोको रूपमा लिएर यसलाई पासै गर्नु पर्यो भनेर लाग्यो भने त यसले धेरै नै नकारात्मक परिस्थितिहरू सिर्जना गर्छ।
आज हामीले कुराकानी गऱ्यौँ यो विज्ञापनको नियमन गर्ने एउटा विधेयक प्रदेशसभा विकास तथा प्रविधि समितिमा छलफल भइरहेको छ, त्यो छलफलको सिलसिलामा विज्ञको रूपमा फ्रिडम फोरमका कार्यकारी प्रमुख तारनाथ दाहालजीले दिनुभएका सुझाव र यो विधेयकमा के कुराहरू समेटेको छ र के कुराहरूमा छलफल भइरहेछ भन्ने कुरामा हामीले आजको यो फ्रिडम चौतारी पडकास्टमा कुराकानी गऱ्यौँ। तपाईँहरूलाई त्यस्तो केही लाग्छ भने फ्रिडम फोरममा इमेल गरिदिनुहोस् अथवा फ्रिडम फोरममा फोन गरिदिनुहोस्, तपाईँका कुराहरूलाई पनि हामी के कुराहरू कुन ठाउँमा पुर्याउनु पर्ने त्यो चाहिँ पुर्याउने कोसिस गर्नेछौँ। आजलाई हामी दुईजना तारनाथ दाहाल र सहजमान श्रेष्ठलाई बिदा दिनुहोस्।
नमस्कार।